नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आज विश्व रेडियो दिवस, रेडियोको भूमिका र प्रभावकारिताको समीक्षा एवं छलफल गरी आजको दिन मनाउने गरिन्छ। सन् 2011 युनेस्कोका सदस्य राष्ट्रहरूले फेब्रुअरी 13 अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे बमोजिम संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2012 अनुमोदन गरेपछि हरेक वर्ष रेडियो दिवस मनाउन थालिएको हो। जनचेतना र लोकतान्त्रिक बहसका लागि रेडियो शक्तिशाली माध्यम मानिन्छ। आजको अन्तरसंवादमा हामी रेडियो अनुसन्धानमा संलग्न एकजना अनुसन्धाता मधु आचार्यसँग कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। आचार्यज्यू
हजुर नमस्कार,
स्वागत छ हजुर। अब खास गरी आज विश्व रेडियो दिवस, हाम्रो जस्तो भौगोलिक या अन्य विभिन्न विविधता भएको र कतिपय सन्दर्भमा विकटता समेत भएको क्षेत्रमा रेडियोको प्रभावकारिता भूमिका, यसले समाजमा मूलत जनचेतनामा र लोकतन्त्रको प्रवर्धनमा निर्वाह गर्ने भूमिकाका बारेमा बेला बेला बहस पनि हुने गरेको छ। आज यो रेडियो दिवस पारेर फेरि हामी त्यही विषयमा केन्द्रित हुँदैछौं यहाँसँग। मूलत रेडियोको भूमिका हाम्रो समाजमा कस्तो छ, कस्तो रहँदै आएको छ?
धन्यवाद। अब अहिले सूचना र समाचार प्राप्त गर्ने धेरै विकल्पहरू छन्। अहिले विशेष गरी दुई तरिकाले, डिजिटल माध्यमबाट र परम्परागत माध्यमबाट सूचना, समाचार, मनोरञ्जन प्राप्त हुन्छ। त्यसमध्ये रेडियो, टेलिभिजन, पत्र पत्रिका परम्परागत माध्यम भनिन्छ आजकल। त्यसै गरी डिजिटल माध्यममा व्यापक विकल्पहरू छन्। त्यसमध्ये रेडियो चाहिँ नेपालको सन्दर्भमा एउटा प्रभावकारी माध्यम मानिन्छ। नेपालको सन्दर्भमा चाहिँ अब हामीले विगत 10 वर्षदेखि यसको पहुँच, विस्तार अनि श्रोताको रोजाइमा के छ, के सुन्छन्, त्यसभित्र के को लागि प्रयोग हुन्छ भन्ने सन्दर्भमा अध्ययन अनुसन्धान हामीले गर्दै आएको हो। एउटा कुरा चाहिँ के देखिन्छ भने 2010-2015 चाहिँ, र यो 15 हामीले 10 हामीले जुन अध्ययन अनुसन्धान गर्दै आएका छौँ, यो रेडियोको श्रोताको संख्या चाहिँ समय अनुसार, सन्दर्भ अनुसार, घटनाक्रमहरूले चाहिँ घटाउने, बढाउने, अहिले जस्तो निर्वाचनको समय छ यस्तो बेलामा रेडियोको श्रोता बढ्ने, सामान्य अवस्थामा घट्ने देखिन्छ। जस्तो हामीले यो करिब 1.5-2 वर्ष अगाडि एउटा अध्ययन गरेका थियौँ, त्यसमा म रेडियो सुन्छु भन्ने 32%, 3 जनामा 1 जनाले रेडियो सुन्छु भनेर भन्थ्यो भने, हामीले ठ्याक्कै 1 वर्ष अगाडि सर्वेक्षण गर्दाखेरि पनि लगभग 32-33% भनेको 3 जनामा 1 जनाले अहिले पनि रेडियो सुन्छु भन्ने देखिन्छ। तर अलिकति त्यो तथ्याङ्कलाई अलिक भरिएर हेर्दाखेरि चाहिँ रेडियोको श्रोता संख्या कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका पहाडी भेगमा जति सुनिन्छ त्यति बागमती, गण्डकीमा कम सुनिन्छ, मधेसमा अलिक कम सुनिन्छ। त्यही भएर अब अहिलेको हिसाबले चाहिँ हेर्दाखेरि नेपालमा प्राय चाहिँ रेडियो समाचार र मनोरञ्जनको लागि चाहिँ रेडियो सुन्ने चलन छ। हजुर,
जुन अब यहाँहरूले अध्ययन गर्नुभएको छ त्यसमा चाहिँ मूलत मानिसहरूले रेडियो किन सुन्छन्, हामी के कारणले रेडियो सुन्छौँ, अथवा रेडियोमा आज पनि जुन यहाँले भन्नुभयो 32-33% भनेको एक तिहाई करिब मानिसहरू त्यहाँ छन्, उनीहरू के भन्छन्, के भइरहेको छ अथवा के रेडियोले दिइरहेको छ, के दिनुपर्ने उनीहरूको अपेक्षा छ?
यस्तो छ, अब हामीले अब यो समग्र सञ्चार माध्यमको अध्ययन अनुसन्धान गरेर धेरै डिटेलमा त सोध्दैनौँ, तर हामीले एउटा प्रश्न चाहिँ के सोध्ने गरेका छौँ भने, तपाईँले विभिन्न विकल्प हुँदाहुँदै चाहिँ रेडियो किन सुन्नुहुन्छ भनेर सोद्धाखेरि चाहिँ धेरै भनेको लगभग 93% जो रेडियो सुन्ने मध्ये 93% भनेको लगभग सबैजनाले चाहिँ समाचारका लागि रेडियो सुन्छु भनेर भन्नुभएको छ भने, 2 जनामा 1 जना ले चाहिँ म सङ्गीतको लागि गीत सङ्गीतको लागि रेडियो सुन्छु भन्नु भन्नुभएको छ। यो कुराकानी अन्तर्वार्ताको लागि चाहिँ तिनजनामा एकजनाले यस्तो किसिमको कार्यक्रमहरू सुन्छु भन्नु भन्नुभएको छ होइन। अब रेडियो नसुन्ने जुन तिनजनामा दुईजना जसले चाहिँ रेडियो सुन्दैन उहाँहरूलाई हामीले तपाईँ रेडियो किन सुन्नुहुन्न भनेर भन्दाखेरि चाहिँ उहाँहरूले अब अहिले रेडियो नसुने पनि हुन्छ, विभिन्न विकल्प छन्, अहिले रेडियो नसुने पनि अरू माध्यमबाट सूचना समाचार पाइन्छ भन्ने जवाफ चाहिँ हामीले पाउने गरेका छौँ।
अब यो यहाँहरूले गरेको अध्ययनबाट सुझाव चाहिँ के छ, कसरी रेडियोहरू अगाडि बढ्नुपर्छ? आज पनि 1000 भन्दा बढीको संख्यामा रेडियोहरू छन् देशमा, विभिन्न सामुदायिक स्तरबाट खोलिएका या चाहिँ निजी स्तरबाट खोलिएका, सरकारसँग रहेर सञ्चालनमा रहेको रेडियो नेपालको पनि आफ्नै थुप्रै चाहिँ एफएम स्टेशनहरू छन्, विभिन्न प्रदेश प्रसारण केन्द्रहरू छन्, हामीहरूले पनि त्यो काम गरिरहेका छौं। मूलत आजको दिनमा, रेडियो दिवसको दिनमा यहाँहरू जस्तो अनुसन्धानदाताहरूले गरेको अध्ययन रेडियोहरूका लागि के सुझाव हुन सक्छ, कसरी रेडियोहरू थप परिमार्जित हुन सक्छन्, थप चाहिँ श्रोताको नजिकमा पुग्न सक्छन्?
अब हामीले श्रोतालाई सुझावै दिनुहोस् भनेर त मागेका छैन, तर मेरो पृष्ठभूमि चाहिँ रेडियो कार्यक्रम निर्माण रेडियोकै क्षेत्रको अनुभव भएको हुनाले र यो तथ्याङ्क र अनुभवलाई जोडेर हेर्दाखेरि चाहिँ के देखिन्छ भने अहिले श्रोता दर्शक पाठक कहाँ छन् भन्दाखेरि जहाँ सजिलै आफूले खोजेको आफ्नो रुचि अनुसारको सूचना समाचार मनोरञ्जन पाइन्छ त्यहीँनिरै छन् होइन। त्यो भन्दाखेरि चाहिँ फेसबुक, युट्युब, अहिले अब जस्तो रेडियोको एउटा प्रमुख बाधक भनेको चाहिँ रेडियो सुन्ने साधनै छैन होइन। अब अहिले डिएचएसको तथ्याङ्क पनि र हामीले हरेक वर्ष तपाईँको घरमा रेडियो सेट छ भनेर सोद्धाखेरि अहिले घट्दै घट्दै गएर चाहिँ जम्मा जम्मी 15% सयकडा 15 घरमा मात्रै रेडियो सेट पाइन्छ। आजकल रेडियो बिग्रियो भने बनाउने ठाउँ पनि पाइँदैन होइन। त्यो जुन टिकटिके फोन हुन्छ त्यसमा पहिला रेडियो सुन्न मिल्थ्यो, अब आजकल स्मार्टफोनमा रेडियो सुन्नलाई अनलाइन इन्टरनेटमा जानुपर्छ, भनेको रेडियो सुन्नलाई नै गाह्रो हुने भइसक्यो होइन। माध्यमको पहुँच एउटा सबभन्दा ठुलो ब्यारियर हो। अब दोस्रो चाहिँ रुचि अनुसारको कार्यक्रम निर्माण चाहिँ अहिले व्यापक रूपमा घटेको छ, जनशक्ति पलायन भएको छ होइन। अनि त्यसपछि आफ्नो क्षेत्रको रेडियोका श्रोताको चाहना के हो, उनीहरूले के सुन्न चाहन्छन्, त्यही अनुसारको कार्यक्रम निर्माण गर्न सक्ने क्षमता आर्थिक र यो जनशक्तिका हिसाबले चाहिँ रेडियोहरूसँग धेरै रेडियोहरूसँग चाहिँ त्यो जनशक्ति छैन र स्रोत पनि छैन। त्यो कारणले चाहिँ रेडियोको कन्टेन्ट निर्माणमा धेरै लगानी हुन सकेको छैन। त्यो हिसाबले पनि रेडियो अब आफ्नो रुचि अनुसारको कार्यक्रम आउँदैन, गीत सुन्नलाई पनि आजकल रेडियो सुन्नु पर्दैन होइन। अनि त्यसपछि रेडियो सुन्ने साधन पनि छैन। अब फेरि आजकल के भयो भने घरमा चारजना जम्मा हुँदाखेरि त सबैजना फोनमा झुन्निएको देखिन्छ भने आजकल समूहमा बसेर रेडियो सुन्ने चलन पनि हराइसक्यो। रेडियो एकदम व्यक्तिगत साधन भइसक्यो। त्यो रेडियो स्टेसनहरूले व्यक्तिगत चाहनालाई पुरा गर्ने गरी कार्यक्रम निर्माण गरेका छन् कि छैनन्, यी कारणले विविध कारणले चाहिँ रेडियो को विकल्प अरू धेरै निस्केको हो। अब रेडियोले चाहिँ अब जतिले सुनिरहेछन् कर्णाली र सुदूरपश्चिमको हिसाबले चाहिँ लगभग दुईजनामा एकजनाले रेडियो सुनिरहेछन् भने हाम्रो राष्ट्रव्यापी हिसाबले चाहिँ तिनजनामा एकजनाले रेडियो सुनिरहेछन् होइन। हाम्रो यो प्रोपोर्सनको कुरा गरेको, रेडियोको श्रोताको कुरा गरेको। अब हामीले जति सान्दर्भिक जति चाहिँ श्रोतामुखी कार्यक्रम निर्माण गर्दै जान्छौँ, श्रोतामुखी भनेको चाहिँ उहाँहरूलाई नै सोध्यो भने तपाईँ कस्तो किसिमको कार्यक्रम सुन्न चाहनुहुन्छ, हामी कस्तो कार्यक्रम निर्माण गर्यो भने तपाईँलाई रुचि हुन्छ भनेर सोध्यो भने चाहिँ त्यही किसिमको कार्यक्रमहरू बिस्तारै निर्माण गर्दै गएर र परम्परागत माध्यम जस्तो एफएमबाट अब सर्टवेभ मिडियम वेभ त्यसै गरी चाहिँ डिजिटल माध्यमबाट हाम्रो कन्टेन्टहरूलाई रुचि अनुसार पहुँच पुर्याउन सक्यो भने चाहिँ रेडियोको रेडियोप्रतिको रुचि चाहिँ बढ्छ जस्तो लाग्छ मलाई।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद अवसर दिनुभएको।
उहाँ हुनुहुन्थ्यो रेडियो अनुसन्धानमा संलग्न एकजना अनुसन्धाता मधु आचार्य। आज विश्व रेडियो दिवस यसै विषयमा केन्द्रित थियौं। हामी केही श्रोतासँग पनि कुराकानी गर्नेछौ। रेडियो नेपालको प्रस्तुति तपाईँलाई कस्तो लाग्छ, रेडियो नेपालले आफ्नो प्रस्तुतिलाई कसरी सुधार गरोस् भन्ने तपाईँको चाहना छ भन्ने बारेमा 4211-721 र 4211-736 टेलिफोन गरेर यहाँले आफ्नो सुझाव हामीलाई भन्न सक्नुहुनेछ। नम्बर फेरि एकपटक 4211-721 4211-736। आज विश्व रेडियो दिवस, रेडियो नेपालको प्रस्तुति तपाईलाई कस्तो लाग्छ, रेडियो नेपालले आफूलाई कसरी सुधारोस् अथवा आफ्ना कार्यक्रमहरूमा कस्तो सुधार गरोस् भन्ने तपाईँको चाहना छ भन्ने बारे हामीलाई यहाँले सुझाव दिन सक्नुहुनेछ। 4211-721 र 4211-736 टेलिफोन गरी यहाँले हामीलाई सुझाव दिन सक्नुहुनेछ। आज विश्व रेडियो दिवस, रेडियोको भूमिका र प्रभावकारिताको समीक्षा गर्दै छलफल समेत गर्ने गरी आजको दिनलाई विश्वभरि नै मनाउने गरिन्छ। हामीसँग कोही श्रोता जोडिसक्नु भएको छ। नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर हजुर, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? हामीले आवाज राम्रोसँग उहाँको सुन्न पाइरहेका छैनौं। हजुर हजुर, नमस्कार
हजुर, म सुर्खेतदेखि टीकाराम कणेल।
हजुर हजुर, टीकाराम सर भन्नुहोस्, यहाँको के छ भनाई?
म बाल्यकालदेखि नै रेडियो चाहिँ सुनिरहेको छु। नेपाल जस्तो भरपर्दो सेवा चाहिँ अरू लाग्दैन।
हजुर,
भएर रेडियो नेपाल चाहिँ अझ योभन्दा सशक्त र अझ प्रभावकारी हिसाबमा चाहिँ प्रस्तुत होस् भन्ने चाहिँ जिज्ञासा राख्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुर्खेतबाट टीकाराम कणेल। त्यसै गरी अर्का कोही श्रोता जोडिसक्नु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हेलो
हजुर हजुर, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
गुड मर्निङ, नमस्ते
हजुर हजुर, भन्नुहोस् हजुर, कहाँबाट को बोल्नुभयो? हजुर हजुर, हामी सुनिरहेका छौँ यहाँलाई।
म विष्णु भण्डारी जनकपुर धाम धनुषा मधेस प्रदेशबाट बोल्दैछु।
हजुर भन्नुहोस् हजुर।
अब यो रेडियो दिवसको रेडियो नेपाललाई धेरै शुभकामना भन्न चाहन्छु। त्यसपछि अर्को कुरा चाहिँ रेडियो नेपालले नेपालको संचारमा, नेपालको कुना काप्चामा पनि ठाउँ ठाउँमा आफ्नो यो सेवा दिएर एउटा सूचनाको हकलाई पनि स्थापित गर्ने काममा चाहिँ अब यो एकदम नजानिलो तरिकाले ठुलो योगदान गरेको छ। होइन, यो कुरालाई चाहिँ अब कतिले यसलाई चाहिँ अन्डर इस्टिमेट पनि गर्छन्, तर यो ठुलो शक्ति हो जस्तो लाग्छ सूचनालाई चाहिँ पुर्याउने। अब अहिले पछिल्लो समयमा रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै संस्थामा भएर अब यो सार्वजनिक प्रसारण भएको पनि मलाई थाहा छ। त्यो पनि असाध्यै राम्रो कुरा हो र अझै पनि रेडियो नेपालले आफ्नो यस्तै सेवाहरू देशका कुना काप्चामा पुर्याउनुपर्छ भन्ने मलाई लाग्छ। अनि अर्को कुरा चाहिँ, म एउटा मधेस प्रदेश जनकपुरमा बस्छु, मेरो एउटा सानो गुनासो के छ भने, जनकपुरमा मैले रेडियो बजाउँदा पनि रेडियो नेपालको त्यो एफएम स्टेसन पक्रिनलाई मैले आफ्नो कोठाभन्दा अलिक पर राख्नुपर्छ। अहिले पनि मैले म कहाँ रेडियो बजिरहेछ, मेरो छोराले म्याडमहरूले सुनिरहेछन्, तर त्यो रेडियो चाहिँ अलिक पर राखेन भने पक्रिँदैन। यस्तो समस्या, यो प्राविधिक समस्याहरूलाई चाहिँ रेडियो नेपालले सायद सम्बोधन पनि गर्दै जानुपर्छ। तपाईँहरूले बिच बिचमा कहाँ चाहिँ कसरी यो पक्रिरहेको छ कि छैन भनेर गाउँ गाउँमा एउटा स्टडी पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई।
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो विष्णु भण्डारी जनकपुर धामबाट। त्यसै गरी अर्को कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हजुर नमस्ते, म महोत्तरीबाट जीव मिश्रा।
हजुर हजुर, जीव सर भन्नुहोस्, यहाँको के छ भनाई?
म हजुर लगभग 30-40 वर्षदेखि यो रेडियो नेपाल सुनिरहेको छु नियमित लगभग। यो अब समाचारको लागि, समाचारको अब त्यो आधिकारिकताको लागि एकदम लोकप्रिय छ, राम्रो प्रस्तुतिहरू पनि छन्। तर कहिले काहीँ यो सरकारको मुखपत्र हो कि पनि जस्तो भान हुन्छ मलाई। जे होस्, अहिलेको समयमा रेडियोको धेरै अपरिहार्यता छ र यो सूक्ष्म परिस्थितिमा पनि आम नेपाली नागरिकलाई धेरै नै सहयोग गरेको छ सर।
धन्यवाद जीवज ज्यू। उहाँ हुनुहुन्थ्यो जीवज मिश्रा महोत्तरीबाट। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार सर, नमस्कार, म चाहिँ डोटीदेखि हो।
हजुर,
मेरो नाम अर्जुन देउवा।
हजुर,
रेडियो नेपालको पहिलेदेखिको श्रोता हो म।
हजुर,
सबभन्दा पहिले त अहिले रेडियो नेपाल परिवार लगायत सबैलाई शुभकामना। मैले भन्न खोजेको अहिले के छ भने, अहिले जो हामी नयाँ प्रविधिमा गयौँ, एफएममा मेडियम वेभ हटाइयो हामीले प्रायः जसो, होइन, यसलेको टाकेको एउटा प्रब्लम चाहिँ के देखिरहेको छ रेडियो नेपालमा भन्दाखेरि यो मौसमी खराबी भएछ भने चट्याङ सट्याङ गुडाङ गुडुङ भएछ भने एफएमबाट सुन्न सकिँदैन क्या, त्यो त्यो बन्द भइरहेको हुन्छ। मिडियमबाट हामी सबै सुन्छौँ सधैँ। एफएमहरू जो ठाउँ ठाउँमा स्थापना भए ती एफएम स्टेसनहरू मौसम खराब हुँदाखेरि बन्द हुने एउटा प्रब्लम त्यो देखा पर्यो। अर्को यो मोबाइलमा पनि अहिले चाहिँ हाम्रो पात्रो भन्नेबाट पनि सर्च गरेर रेडियो नेपाल सुनौ भन्दाखेरि कहिलेकाहीँ त्यो बफरिङ भइराखेको छ भनेर घुम्या घुमै हुन्छ। अरू अरू स्टेसनको चाहिँ आउँछ टिप छ र रेडियो नेपालको केवल बफरिङ भइरहेछ भने चाहिँ घुम्या घुमै हुन्छ कि। यो यी प्राविधिक समस्याहरू के कस्ता हुन् यो चाहिँ बुझ्न सकिएन होइन। त्यसैले रेडियो नेपालले त्यतातिर ध्यान दिला भन्ने चाहिँ आशा चाहिँ राखेका छौँ। बाँकी अरू कार्यक्रमहरू समाचार त कहिले नछुट्ने, जस्तो घटनाहरू विचार भयो रेडियो नेपालको 7 बजेको बेलुका राति 7 बजेको समाचार भयो बिहान 7 बजेको समाचार भयो सबैभन्दा बढी सुन्ने प्रोग्राम चाहिँ नै हुन् मेरो लागि।
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो डोटीबाट अर्जुन देउबा, त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार सेवाहरू हजुर, म प्रदेश नम्बर 1 को 5 जिल्लाबाट रेडियो नेपालको एकदमै पुरानो र नियमित श्रोता सान्दुक आङदेम्बे।
हजुर हजुर सान्दुक सर भन्नुहोस् हजुर।
यो रेडियो नेपाल भनेको एकदमै पुरानो हाम्रो रेडियो नेपाल पुरानो संस्था हो। रेडियो नेपाल एकदमै प्यारो छ। अहिले रेडियो नेपाल रिले गरेर चाहिँ हाम्रो यो एफएम मार्फत 98.103 र कति उसमा धेरै ठाउँबाट 38 एफएमबाट चाहिँ एफएम स्टेसनबाट चाहिँ सुनिरहेको छ। एकदम रेडियो नेपालको एकदम राम्रो आवाज सुनिन्छ त हाम्रो 500 सिलौटी डाँडा 500 र अघि साथीहरूले भने जस्तो त्यो अलिक अनलाइनमा सुन्दाखेरि चाहिँ नेपालको त्यो जुन अरू जस्तो कान्तिपुरहरू अरू अरू इमेजहरू अरू यो विभिन्न एफएमहरू छिटो क्विक छिटो चाहिँ रेडियो सुन्न सकिँदैन, एकदम घुमेर आउँछ। त्यो चाहिँ फास्ट गरिदिनु पऱ्यो नेटमा पनि उता अनलाइनमा पनि। अनि रेडियो नेपालले चाहिँ बिहान 5 बजेदेखि 11 बजेसम्म चाहिँ बेलुका 11 बजे चाहिँ समाचारहरू सुनाउनुहुन्छ। अबदेखि रेडियो नेपालले 24 घन्टै पछि 5 मिनट समाचार पनि राखिदिनु पऱ्यो। र अनि एउटा कुरो, यो रेडियो नेपालमा बोल्ने प्रस्तोताहरू हुन्छ, आरजेहरू हुनुहुन्छ, एकदम पुरानो एकदम खरिएको नहुने खरिएको घिउ जस्तो पुरानोहरू हुन्छ। नयाँ नयाँ आरजे बोल्ने श्रोताहरू इङ्ग्लिस पनि दिने, एकदमै इङ्ग्लिस नेपाली एकदम फरर दिने, तपाईँको एकदम ज्ञानवर्धक र छिटो चाहिँ दिने खालको आरजेहरू तपाईँ जस्तो बोल्ने पुरानोहरूलाई मात्रै नयाँ आरजेले पनि राखिदिनु म अनुरोध गर्दछु है त।
ल धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो 5 थरबाट सान्दुक आङदाम्बे, त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार हजुर, म हेटौँडाबाट बलराम श्रेष्ठ बोलेको हजुर।
हजुर भनौँ हजुर।
रेडियो नेपाल मलाई रेडियो नेपाल साह्रै मनपर्छ। समाचारहरू आएको छ एकदम, समाचारहरू रेडियो नेपाललाई पारखी हो रेडियो नेपालको म, त्यसैले हजुरहरूको यो रेडियो नेपालमा म धेरै आबद्ध छु हजुर। रेडियो नेपाल हार्दिक मङ्गलमय शुभकामना हजुरलाई बललाई।
धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हेटौँडाबाट बलराम श्रेष्ठ। आज विश्व रेडियो दिवस, यिनै विषयमा हामीले आजको अन्तर्संवादलाई केन्द्रित गर्यौं। रेडियोका एकजना अनुसन्धाता मधु आचार्यसँग पहिलो चरणमा कुराकानी गर्यौं भने रेडियो नेपालका केही श्रोताहरूसँग कुराकानी गर्यौं। समय अभावले धेरै टेलिफोनहरू हामीलाई आइरहेको छ, समय अभावले सबैलाई समेट्न सकेनौं। अरू दिनमा अन्य विषयमा हामी फेरि श्रोतासँग कुराकानी गर्ने नै छौं। बिदा दिनुहोस्। नमस्कार।